نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد ولا علي محمد كما باركت على ابراهيم ولا علي ابراهيم انك حميد مجيد اللہ تعالیٰ کا احسان اور اس کا بہت ہی بڑا کرم ہے ہم سب پر کہ ہم آج دوبارہ نماز نبوی کے سلسلے میں حاضر ہوئے اللہ تعالیٰ سے دعا ہے کہ ہماری یہ چھوٹی چھوٹی کوششیں سب سے زیادہ تو ہمیں فائدہ دینے والی بن جائیں اور ہم اس کے ساتھ اپنے آپ کو لے کر چلیں۔ ہم نے کل جو چیز دیکھی تھی اس کا چند جملوں میں اگر خلاصہ کر دوں تو پھر انشاء اللہ تعالیٰ بات بہت ہی آسانی سے سمجھ آ جاتی ہے۔ نماز کا موضوع کوئی نیا نہیں ہے، ہم سب اس کو بچپن سے سنتے اور سناتے آ رہے ہیں۔ فرق صرف اتنا ہے کہ ہماری بے روح نمازیں، ہم نے اس کو انشاءاللہ زندگی بخشنے کی کوشش کرنی ہے۔ کل کا جو مین ہمارا انٹروڈکشن تھا اس میں جو چیز تھی وہ شرح صدر کی خاطر یہ تھی کہ ہم نے یہ سب کچھ اس لیے کرنا ہے کہ جس سے اللہ تعالیٰ ہم سے راضی بھی ہو، اور دوسری بات یہ ہے کہ یہ سب اس کر کے ہم نے اللہ تعالیٰ کو راضی کرنا ہے، اور اس کے لیے ہمارے پاس جو معیار ہے وہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہے۔ تو صلو کما رائی تمونی اسلی، تم ایسے نماز ادا کرو جیسے نماز ادا کرنے کا حکم ہے۔ آج ہم شروع کریں گے اولاد کو نماز سکھانے کے حکم سے۔ آپ دیکھیے کہ بہت سارے لوگ آپ اس بات کے گواہ ہیں کہ وہ اپنے بچوں کو اپنے سے زیادہ آگے دیکھنا چاہتے ہیں۔ ایسے ہی کوئی آپ میں سے ایسا نہیں ہوگا کہ جو یہ کہے کہ مجھے اپنے بچوں کی فکر نہیں، بلکہ میں نے یہ تک دیکھا ہے کہ جو خود نماز نہیں پڑھتے وہ بھی کہتے ہیں کہ ہمارے بچے نمازی بنے۔ بالکل اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو آپ کو مجھے دین دیا اور جو آپ کی میری زندگی کی راہیں منتخب کی گئیں اس میں یہ بات تھی کہ بچپن سے ہی بچوں کو نماز کا حکم بھی دیا جائے، ان کو نماز کی طرف بلایا بھی جائے، اور ساتھ ہی ساتھ ان کو اس چیز کی طرف رکھا جائے کہ جب وہ بڑے ہوں تو اس کے ساتھ ساتھ نماز ان کی زندگی میں اس طرح پیوست ہو چکی ہو کہ جس کے بعد ان کو کہنا نہ پڑے۔ آپ سب اپنا بچپن یاد کیجئے، آپ کے ماں باپ آپ کو نماز کے لیے کہتے تھے؟ کہتے تھے۔ بڑے سے بڑے عالم کو بھی آپ دیکھیے نا، تو وہ بھی یہی کہے گا کہ میرے ماں باپ مجھے کہتے تھے ان کے لیے پڑھتا ہوں۔ ایک بہت معروف اسکالر ہے تو وہ کہتے ہیں کہ بچپن کی جو میری نمازیں تھیں میں ان کو ایک نام دیتا ہوں، اور وہ کیا ہے کہ دو رکعت نفل برائے ابا جان۔ وہ ابا جان کے لیے پڑھے جاتے تھے، ابا جان ہی مطلب یاد رہتے تھے، کیونکہ سیدھی سی بات ہے ہم لوگ کبھی اس چیز کو اتنا میٹر ہی نہیں کرتے۔ ہمیں ایسے لگتا ہے کہ ماں باپ نہ کہیں گے تو بچے پڑھیں گے نہیں۔ تو میں اکثر لوگوں کو کہتی ہوں کہ اپنے بچوں کو نماز کے لیے کہیے، کیونکہ ہمیں بھی لوگ کہتے تھے، مشکل لگتی تھی، آسان شروع میں بوجھ تھی، مزہ بھی نہیں آتا تھا، مجبوری ہے، اور اس طرح سے اپنے آپ کو دکھی کرتے تھے۔ لیکن اب کیا ہوا، آہستہ آہستہ نماز جسم میں رچ گئی نا۔ بالکل اسی کیفیت کو سامنے رکھتے ہوئے اگر آپ اپنے اوپر لے کر سوچیں تو بچوں کو نماز پڑھنے کا حکم دینا چاہیے، اور اللہ تعالیٰ نے ہمیں اس میں ایک بہت ہی خوبصورت طریقے سے گائیڈ لائن دے دی، اور وہ کیا ہے۔ تو آج ہم جو پہلا ٹاپک آج کی نشست میں شروع کریں گے وہ کیا ہے، نماز فرضیت، فضیلت اور اہمیت۔ ٹھیک ہے، یعنی نماز کی حیثیت کیا ہے، ہم سب جانتے ہیں کہ یہ فرض ہے، اس کی فضیلت کیا ہے یعنی اس کے بینیفٹس کیا ہیں، اور اہمیت، یعنی اس ٹاپک کے انڈر انشاءاللہ یہ مختلف ٹاپکس آتے ہی رہیں گے، اور ہم اس میں سے جو چیز اپنے لیے دیکھیں گے وہ سب سے پہلی چیز کیا ہے، اولاد کو نماز سکھانے کا حکم۔ ہم اپنے بچوں کے لیے بہت ہی حریص ہوتے ہیں، ہم چاہتے ہیں کہ ہمارے بچوں کو ہم سے زیادہ دین سمجھ آئے۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا، حدیث آپ کے سامنے ہے، اولاد کو نماز سکھانے کا حکم، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، آپ بھی اپنی پوری آواز میں مانگیے گا، میں بھی بولتی ہوں تاکہ آپ میرے سامنے دہرائیں، تو آپ کی آوازیں بھی ریکارڈنگ میں آئیں تاکہ آپ کو بعد میں بھی یاد رہے گا کہ آپ نے یہ چیزیں یہاں سنی ہیں۔ ٹھیک ہے، اور پڑھنے سے فائدہ بھی ہوتا ہے۔ ایک ایک لفظ پہ نظر رکھیے گا، مورو اولادکم بالصلاتی وہم ابناؤ سبعی سنین وَدْرِبُوهُمْ عَلَيْهَا وَهُمْ أَبْنَاءُ عَشْرِ سِنِينَ وَفَرِّقُوا بَيْنَهُمْ فِي الْمَدَاجِعِ. اب ایک سٹریچ میں ترجمہ دیکھیے گا، اگر میں ایک ایک لفظ کرانے لگ گئی تو بہت لمبا ہوگا، لیکن میں اپنی عادت کے مطابق شروع میں چند حدیثوں کو لفظی ترجمے کے ساتھ کروں گی. مرو، حکم دو، اولادکم، اپنی اولاد کو، بالصلاتی، نماز کا. نوٹ کیجئے گا لفظ حکم. وہم، جبکہ وہ، ابناء سبع سنین، 7 سال کے ہو جائیں. ودربوہم، اور ان کو مارو، علیہا، اس بات پر. کس بات پر؟ یعنی اگر وہ بڑے ہونے پر نہیں پڑھتے. ابھی اس کو انشاءاللہ ایکسپلین کروں گی. کب کے؟ وہم ابناء عشری سنین، جب وہ 10 سال کی عمر کے ہو جائیں. وفرقو، اور الگ کر دو، جدا کر دو، بینہم، درمیان ان کے، فی المداج، بستروں کے. اب دیکھیے گا، اپنے بچوں کو نماز پڑھنے کا حکم دو جب وہ 7 سال کے ہو جائیں، اور جب وہ 10 برس کے ہوں تو انہیں ترک نماز پر مارو اور ان کے بستر جدا کر دو. یہ روایت اگر آپ دیکھیں تو آپ کو خود بھی مل جائے گی کتاب میں حدیث کی، ابو داؤد کی روایت ہے 494. اب یہ وہ حدیث ہے جو ہمارے کلچر میں شاید سب سے زیادہ کوٹ کی جاتی ہے. تھوڑا سا اس کو سمجھیے گا کہ بستر الگ کرنا، اولاد کو 7 سال کا اور نماز کا حکم دینا، ان سب کو حکمت عملی کے ساتھ کیسے لے کر چلیں گے. پہلی بات آپ دیکھیں کہ اس میں اللہ کے نبی والدین کو حکم دے رہے ہیں کہ وہ اپنی اولاد کو 7 برس کی عمر میں ہی نماز کی تعلیم دیں اور نماز کا عادی بنانے کی کوشش کریں. پھر اگر وہ 10 برس کے ہو کر بھی نماز نہ پڑھیں تو ماں باپ ان کو ادب سکھانے کی خاطر، ٹو ٹرین دیم، تھوڑی سی سزا دے سکتے ہیں. لیکن یاد رکھیے، یہ ودربوہم سے یہ نہ سوچیے گا کہ آپ ان کو ڈنڈا لے کے مار سکتے ہیں. یہ بالکل وہی لفظ ہے جو کہ سورۃ نساء میں عورتوں کے نام پہ بھی آیا نا، ودربوہن. اور اللہ کے نبی نے ایک پیلو کی شاخ لے کر، جیسے آپ ایک مسواک کہیں، تو اس کو ایسے ہلکے سے کر کے دکھایا کہ یہ مراد ہے. کیونکہ نہ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کبھی اپنی کسی بیوی کو مارا تھا اور نہ آپ نے اس کو پسند کیا. مراد کہے کہ جیسے بچے کو پیار سے آپ ہلکا سا ہاتھ نہیں لگاتے، چل میرا بیٹا، چل اٹھ، بس. اب اس ایک حدیث کو اگر سامنے رکھیں، اور آج کی اولادیں اور جو بچے، جو بھی کسی بھی چیز کا آپ کو حصہ لگتے ہیں، اگر اس کو سامنے رکھیں تو آپ کو کچھ چیزیں سمجھ آتی ہیں. تھوڑی سی ہم اس پہ بات کر لیتے ہیں. پہلی بات آپ دیکھیے کہ بچہ ہر چیز میں اپنے ماں باپ کو دیکھتا ہے. بہت سارے لوگ کہتے ہیں بچے نماز نہیں پڑھتے، ہم کہیں تو پھر کبھی پڑھ لیتے ہیں کبھی نہیں. تو ڈونٹ وری، اف یور کڈز آر ناٹ لسننگ ٹو یو بٹ دے آر واچنگ یو، آپ اس بات کی فکر نہ کیجیے اگر آپ کے بچے آپ کی بات نہیں سنتے. کیونکہ اکثر پیرنٹس کہتے ہیں کہ ہمارے بچے نہیں سنتے، ٹھیک ہے کوئی بات نہیں، لیکن یہ یقین رکھیے کہ وہ آپ کو دیکھتے ہیں. بات واضح ہے؟ جو ماں باپ جو خود کام کرتے ہیں نا، ان کو اتنا کہنا نہیں پڑتا. ماشاءاللہ آپ میں سے بہت ساروں کے پاس ایکسپیرینسز ہوں گے. آپ اپنی نانی کو جانتی ہیں، دادی کو، ساس کو. پہلے لوگ اپنے بچوں کی تربیت پہ اتنی محنت نہیں کرتے تھے، سچ. آج کی ماں اسپیشلی جو بچوں کو مدرسے بھی لے کے جاتی ہیں، اسکول میں بھی لے کے جاتی ہیں، پھر شام کو مسجد جاتی ہیں، زیادہ محنت کرتی ہیں. پہلے اتنا اہتمام نہیں تھا. آج اسپیشلی جو ویسٹ میں مدرس رہتی ہیں، اگر میں تھوڑا سا 10 سال پیچھے جاؤں، جبکہ صرف ایک اسکائپ کا لفظ سنا ہوا تھا، وہ بھی کامن نہیں تھا. میں امریکہ میں تھی اس وقت، تو مسجد میں شام کو مائیں بھاگتی دوڑتی بیچاریاں، کچھ تو جاب سے ہو کر آتی تھی اور بچوں کو ڈراپ کرتی تھی، پھر ایک گھنٹے کے بعد ان کو واپس لیتی تھی. اور مسجد میں وہ خالہ جی یا جو بھی ٹیچرز تھے، وہ بچے کو کیا پڑھاتے تھے؟ الف با تا. نئے بچے کو تو اب یہی پڑھائیں گے نا. اور ذرا سا بچہ بڑا ہو گیا، یعنی کچھ ماہ ہو گیا آتے ہوئے، تو اب تب. اور مائیں بیچاری صرف یہ 2-4 لفظ پڑھوانے کے لیے چھوڑتی تھی، پھر واپس بھی آتی تھی. کبھی ان کو کہنا کہ آپ بیٹھ کے آئیے، نہیں نہیں ہم گروسری کر لیں، اچھا میں آتی ہوں. کوئی ایسے تھے جو والنٹیئر بھی کرتے تھے، فرق تھے نا. اور مجھے اندازہ ہے ہیوسٹن کی یہ باتیں 40-45 منٹ از نارمل ڈسٹینس ایک جگہ سے دوسری. تو میں سوچتی تھی کہ یہ ماں تقریباً 1 گھنٹہ چلیے گاڑی چلا کے آئی گئی ہے، تو وہ بچے نے کیا سیکھا ہے؟ الف با تا کیا ماں کو نہیں آتا؟ اتنا کیوں محنت کرے؟ کبھی ان سے کہ وہ کہتی نہیں ہمارے مخارج ٹھیک نہیں، ہمیں آتا نہیں ہے. پھر مجھے اس بات کا یقین آیا کہ جب مائیں خود قرآن زیادہ صحیح پڑھی ہوئی تھیں، या जो माएँ आज भी हैं माशाल्लाह, तो वो अपने बच्चों को घर में पढ़ा लें, आने और जाने का वक्त ही बैठ के बच्चे को दे ले, तो वो कितना प्यारा ताल्लुक बन जाए, हार्मनी होगी। तो पहली बात इसमें नोट कीजिए कि हमें खुद सीखना है। अपने बच्चों को अगर कुछ सिखाना है, बाहर का बंदा हेल्प करेगा। बस मैं कहती हैं बच्चे हमारी नहीं सुनते, इवन जो दूसरों के बच्चों को पढ़ाती है ना, उनके बच्चों को कोई और पढ़ाने आता है। मैं मानती हूँ ऐसा हो सकता है, पॉसिबल है, लेकिन हमेशा ऐसा नहीं। बच्चे की ये जो ट्रेनिंग है 7 साल की उम्र में, असल में ये वो रैपो बनता है, वो एक ताल्लुक बनता है, जिसके बाद बच्चा सिर्फ नमाज ही नहीं सीख रहा होता बल्कि माँ का प्यार। आज 80% बच्चे ये गिला करते हैं, हमें माएँ टाइम नहीं देती, और उसमें माँ की जिम्मेदारियां, मसरूफियात, घर देखना, फिर बाहर के काम, और अगर बिलफर्ज वो कोई वर्किंग मॉम है तो फिर वो तो बहुत ही ज्यादा और ही मसले होंगे ना। तो नुकसान क्या हुआ उसका कि माएँ अपनी जगह मसरूफ है, बच्चे अनअटेंडेड छुट गए। तो आपको मुझे एक सिंपल सा रूल दे रही हूँ मैं, हर एज के साथ बच्चों की एक उम्र होती है, 7 साल की उम्र तक बच्चे को टच ना करें इस बारे में, खामोश ऑब्जर्वर। मैं अक्सर इस उम्र के डिफरेंस और उम्र के साथ बहुत सोचती रहती हूँ कि अल्लाह के नबी ने 7 साल की उम्र कही। कई लोग कहते हैं हम 5 साल से, 4 से कह रहे हैं, सख्ती कर रहे हैं, नहीं कहे, छोटे बच्चों को कहने की बजाय करके दिखाए। 7 साल की उम्र का होने पे बच्चा इस बात का अपने दिमाग और दिल को यकीन दिला चुका था कि मेरी अम्मी भी और मेरे अब्बू भी और घर में जो भी बाकी भाई बहन है वो नमाज पढ़ते हैं। क्या 7 साल की उम्र होने पे एकदम कोई राज खुलेगा? मिसाल है कि बच्चे की 7th बर्थडे, और आप उस दिन बच्चे को कि अच्छा बेटा जी, आज के बाद आप कल नमाज पढ़ेंगे क्योंकि आप 7 साल के हो गए हैं। डज इट मेक एनी सेंस? नहीं बने। इस्लाम का मिजाज ग्रेजुअलिटी का, टिक टिक टिक, 7 साल तक बच्चे को दिखाइए, बाप भी दिखाए माँ भी दिखाए, खैर ये मेरी अल्लाह की तरफ से अपॉइंटमेंट है, खामोश रहे, कुछ ना कहें। हाँ, बच्चे अगर आके साथ पढ़ना चाहते हैं तो उनको भी छोटे छोटे जायनमाज डाल दें, साथ साथ ये सवाल भी लिख लीजिए ना कि बच्चों को हम रग़बत दिलाएं कि नहीं, छोटी छोटी टोपियाँ और हिजाब नमाज के क्या लें कि नहीं, बिल्कुल लीजिए। जैसे खिलौने होते हैं ना, तो बच्चों के खिलौने इस तरह के बनाइए, आप जोर नहीं डालेंगे लेकिन बच्चा पढ़े। अब आप छोटे बच्चे को, नहीं बच्चे जायनमाज पे नहीं आते, नापाक होते हैं, वजू के बगैर आओ, इसको हाथ नहीं लगाना, जो लोग इस तरह की बातें बहुत शुरू में करने लग जाते हैं ना, आप नोट कीजिएगा इस उम्र पे पहुंचने तक बच्चे नेगेटिव हो चुके होते हैं, वो इस बात को नहीं लेते। फिर जब 7 साल का हो ना, तो फिर उसको फील कराइए बेटा आप मेरे साथ खड़े होंगे। और अमूमन मस्जिद में जब बच्चे जाते हैं तो इस उम्र तक उनको नमाज याद करवा दी जाती है, ठीक है? तो फर्स्ट स्टेप क्या है कि 7 साल के अराउंड के टाइम तक देखने दिखाने दीजिए, खेल खेल में नमाजें पढ़े, कभी आप नमाज पढ़े ना तो बच्चा उधर से उल्टे सजदे आपके मुंह की तरफ कर रहा होता है, करने दीजिए, इसी तरह से सीख जाएंगे। फिर आप उनको फील कराएं कि बेटा अब आप इस एज के करीब हो गए, अब 7 to 10 ईयर इज ट्रेनिंग टाइम, 7, 8, 9, 10, 3 साल से ज्यादा बहुत बड़ी चीज होती है। इसमें प्यार से मोहब्बत से फील करा के उसको नमाज की भूख जगा दें। यानी मैं अक्सर लोगों को एक जुमला बोल देती हूँ, पहले अपने बच्चों के अंदर भूख जगाएं फिर खाना दें। क्यों पढ़े नमाज बच्चा? नमाज है क्या? नमाज से मुझे क्या मिलना है? सोचिए ना। फिर बच्चे को जब पता चल जाएगा तो आपको नहीं कहना पड़ेगा। मसलन आपने मुझे पानी का ग्लास दिया, मैं कहती हूँ जज़ाकअल्लाह खैर। आपने मुझे दिया, मैं कुछ कहती, मैं कहती हूँ थैंक यू, शुक्रिया। ये एक मैनर है ना, बच्चों को सिखाइए कि बेटा अल्लाह सुब्हान ताला ने हमें इतना कुछ दिया, और खाना पानी छोटी बड़ी चीज, तो अब हम अल्लाह को क्या कहें, थैंक यू। तो इसका 5 वक्त नमाज पढ़ना असल में थैंक यू टू अल्लाह ताला, इट्स थैंक यू नोट है। करके देखिए, ऐसी छोटी छोटी बातें अपने पेरेंट्स के थ्रू से बच्चों को इतनी समझ आ जाती है कि उनकी रगों में रहती हैं। ओके, मैं अल्लाह ताला का शुक्रिया अदा करने लगा हूं। ये जो जनरेशन इस वक्त 7 से 10 साल के बीच में ना, ये मोर ब्लेस्ड है इससे पिछली जनरेशन जब वो 7 से 10 के थे। यानी इवन इस वक्त जो पेरेंट्स के रूप में ना, उनको 7-10 साल की उम्र में नमाज का इतना नहीं कहा गया, स्पेशली वेस्ट में। आज मस्जिदें भी ज्यादा, मीन्स भी ज्यादा, इतनी खूबसूरत बुक्स हैं, नूरानी कायदे भी टेक्निकल, और कितने इलेक्ट्रॉनिक किस्म की चीज़ें आई हैं ना, आज की माँ ज्यादा वेयर्ड है। वो खुद कहते हैं हमें नहीं समझ आया, हमें नहीं बताया गया, या अगर बताते भी थे तो वो तरीका नहीं होता था जो अट्रैक्ट करता था। ठीक ठीक है, तो फिर इसमें क्या है, प्यार से बात कीजिए। 10 साल की उम्र एक ऐसी उम्र है जिसमें इंसान ना बच्चा रहता है ना बालिग होता है, प्यूबर्टी की एज है। उसमें अगर एक दफा ये कॉन्सेप्ट क्लियर हो जाए ना, मांगना है तो अल्लाह से मांगना है, शुक्रिया अदा करना है तो अल्लाह का करना है, तो इंशाल्लाह फील करेंगे उसके बाद बच्चा और अच्छी तरह से इस काम को करेगा। ठीक है, इतनी बात क्लियर हो गई। इसके बाद फिर आप ये जो मार का लफ्ज है ना, इसको प्लीज सही यूज कीजिएगा। स्कूलों में जाएं तो उनको हेलो हाउ यू डूइंग कहा जाए, और बहुत सारे रुख्सतें दी जाएं, और नमाज मस्जिद की और मदरसे की बात हो तो आप उसको मारें और उसको बुरा भला कहें। और ये जो कॉन्सेप्ट है हमारे कल्चर में कि जी मार खाए बगैर हाफिज नहीं कोई बनता, क्या ये बात दिल को लगती है? नहीं लगती ना। बस अपने बच्चों के दिलों में नमाज की नफरत ना डालें। अच्छा, अब इसको थोड़ा सा प्रैक्टिकल चीज़ों में भी देख लेते हैं। ये होगा कब? आप अपने लिए सोचें, आपके अब इस वक्त का बच्चे अगर मिसाल है छोटे नहीं बड़े हो चुके, तो बच्चों के बच्चे तो होंगे ना। आप चाहती हैं ना कि आपके बच्चे लड़के जो भी हैं पोते पोतियाँ ये मस्जिद के नमाजी हों, ऐसे ही चाहते हैं ना। और बेटियों के लिए हम सब चाहते हैं कि जो ही वक्त हो ये नमाज पढ़ लें, और इनके स्पेशली कपड़े हाल हुलिया बहुत अच्छा हो। इसके लिए आप जिस दिन बच्चा हो, शौहर बीवी बैठे, या अगर घर में सब और भी हैं बैठ कर बात करें कि बेटा देखो ये अब एक जिसको आप कहते हैं ना ऑब्जर्वर आ गया है, ये खामोशी से तुम्हें देखेगा कि मेरा बाप मस्जिद में जाता है कि नहीं जाता। जैसे आप अपने बेटे को ये बात कह सकती हैं कि बेटा देखो अब तुम बच्चे के बाप हो गए हो, ये बेटा आप बच्चा कल देखेगा और कहेगा ना कि मेरा अबू शुरू से नमाज के लिए जाता है, और यकीन करिए 7 साल की उम्र में वो बाप से पहले जूती पहन के खड़ा होगा। बच्चे को बड़ा शौक होता है बाहर जाने का। अगर शौहर आपके या जो बच्चे का बाप है या चचा या दादा घर में जो मस्जिद में जाता है ना, उसके साथ अपने बच्चे को हुकअप कर, बच्चे को मस्जिदों का रास्ता दिखाइए। ये जो कहना कि बच्चे मस्ती करते हैं शोर करें, तो सारे करते हैं, क्या आप अपने बच्चों को मस्जिदों से दूर करेंगे? इस लिहाज से आप देखिए कि अरब मुल्कों में अभी भी बहुत खूबसूरती है माशाल्लाह, के बच्चे छोटे छोटे को लेके जाते हैं मस्जिदों से दूर ना करें। मस्जिद की मैनेजमेंट को भी ये बात जरूर सोचनी चाहिए। अगर माएँ बच्चों वाली ना आए, नहीं जी ये शोर करते हैं, और मर्दों के साथ बच्चे ना आए क्योंकि ये पीछे सफ़ों में भागते हैं, तो क्या होगा? एक आलिम एक स्कॉलर हैं, कारी हनीफ कहते हैं उनको, दुबई में बहुत मारूफ, बहुत अच्छा दर्स देते हैं सिंपल सा। तो वो अपना एक दर्स के अंदर वाक़ सुना रहे थे कि मैं मस्जिद से इतना खाइफ था, इतना डर गया था। इल्म तो मेरे माँ बाप ने मुझे सिखा दिया ना, लेकिन मेरे दिल में मोहब्बत नहीं थी मस्जिद की। क्यों भाई क्या हुआ? कहते हैं कि मैं छोटा था, यही एज होगी जिसकी हम बातें कर रहे हैं, तो मैं भी मस्जिद में गया अपने बाप के साथ जैसे जाते हैं, बाकी बच्चों की तरह मैं भी पीछे दौड़ने भागने लग गया। तो जब नमाज में आप देखिए कि बच्चे जरूर आपके आगे से गुजरेंगे। कहता है कि नमाज खत्म हुई तो नमाजी कुछ चले गए कुछ आगे, तो मैं भी बच्चों के साथ पीछे से घूमता ना, सबसे आगे जहाँ मेहराब और ये माइक्स वगैरह भी होते हैं ना, जाए नमाज भी होते हैं, उधर उसके करीब आया। कहते हैं कि मैं अपनी स्पीड में भाग रहा था, मुझे इतनी करख्त आवाज में गरजदार की जगह इधर नहीं आना, यानी अब उन्होंने जैसे कहा मैं वैसे नहीं कहना चाहती। कहते हैं कि मैं सहम के खड़ा हो गया कि शायद इधर कोई बिजली का तार पड़ा हुआ है, जिस तरह भी मुझे डराया गया। तो मैं खड़ा हुआ तो मैंने कहा क्या? उन्होंने कहा कि ये इमाम साहब का मुसल्ला है, इस पे तूने पैर नहीं रखना। बात समझे? यानी वहां तार कोई नहीं था, जिसने भी उनको वॉर्न किया उन्होंने उस मुसल्ले पे उस बच्चे का पाँव नहीं था रखवाना कि बच्चे के पाँव ना पाक है या गंदे हैं, मुसल्ला गंदा होगा। कहता वो दिन और मेरे जवान होने तक मेरे दिल में नफरत पड़ गई, मेरे अंदर एक खौफ भर गया मस्जिद के बारे में, और अगर ये ना सीखा होता तो शायद वो अभी भी कायम रहता। तो ऐसा ना कीजिए, सब्र कीजिए, स्कूलत रखिए। इवन देखिए हमारे स्कूल्स हैं ना, आप जैसे रोज स्कूल में बच्चे आते हैं ना, कभी बच्चे को ये फील ना कराए कि यहाँ तुम शोर नहीं कर सकते, ये अल्लाह का घर है, ये मस्जिद है, ये मदरसा है। नहीं, ये चीजें घर सिखाइए। और कभी कभार जहाँ बच्चे जाते हैं वो रोते हैं शोर करते हैं, कोई छोटे बेबीज होते हैं ना मस्जिदों में जाके रोएंगे, क्यों? क्योंकि उन्होंने इतनी ऊंची आवाज नहीं कभी सुनी होती। सब्र के साथ करना पड़ेगा। जब आप बच्चों को माओ को मस्जिद से हटाएंगे ना, तो गोदों के बच्चे भी हटेंगे। घर में समझाइए बेटा आप जा रहे हैं, जैसे आप देखें ना, अगर आप इधर आए हैं तो आपके साथ कोई बच्चा होगा तो आप घर से नहीं कहेंगे बेटा आंटी के घर जाके ऐसे नहीं बैठना, सोफे पे पाँव नहीं रखना, कहते हैं कि नहीं कहते? मस्जिद की एक ऐसी खूबसूरत ताजीम बच्चे के दिल में दे दीजिए, तकद्दस डाल दीजिए कि वो अल्लाह का घर है। ये एक आंटी का ड्राइंग रूम है ना, तो मस्जिद मदरसा स्कूल व्हाटएवर, ये अल्लाह का घर है बेटा, बी मैनरफुल। थोड़ी बहुत ही बातें बच्चों की बर्दाश्त करें। इतना टेक्निकल माहौल नहीं होना चाहिए हमारी दीनी जगहों का कि अगर बच्चे की आवाज़ भी आ गई तो चीखने लग गए जी हमारी रिकॉर्डिंग ख़राब हो गई। रिकॉर्डिंग में आने दीजिए, मैं सती को कहती हूँ आने दें, ना काटें आप, मैं जो पढ़ा रही हूँ और अगर आप कोई चीज़ करते हैं तो आवाज़ आ जाती है ना, कोई बात आने दीजिए। हाँ, आपने मैंने जो काम करना है वो क्या है कि अपनी औलादों के नमाजी बनने के लिए दुआ मांगनी है, और सूरत इब्राहिम की आयत 40 ज़रा नोट करें मेरे साथ, दोहरा लें इस नीयत से, इस वक्त भी हम इस इल्म की महफिल में, और आप सब माशाल्लाह जो इस वक्त सुन रहे हैं, बाद में सुनेंगे जो भी हैं, आप अपने बच्चों, पोतों, पोतियों, अपनी आने वाली नस्लियों को जहन में रख के और इसी तरह से खुद को रख कर ये दुआ मांगिए, और अब बिजअलनी मुकीमस सलाती व मिन जुर्रियती रब्बना व तकब्बल दुआ। ऐ मेरे रब, मुझे नमाज कायम करने वाला बना और मेरी औलाद में से भी, और ऐ हमारे रब, और मेरी दुआ कबूल फरमा। देखिए कि अल्लाह ताला ने ये दुआएं हमारे लिए रख कर हमें एक सोचने का मौका दिया है। फिर आप देखिए कि जब आप ये सारी दुआएं मांग लेते हैं ना, तो उसका नतीजा क्या निकलता है, अल्लाह ताला की तरफ से खुद बहुत दिल बदलते हैं। कई लोग हैं वो कहते हैं कि जब से हमने ये दुआएं मांगनी शुरू की, अल्लाह ताला ने हमारी औलादों के दिल में हमारे लिए मोहब्बत डाल दी। ये टॉपिक पूरा हुआ, इसमें बहुत डिटेल्स और भी आ सकती हैं।